मेरे बहुत बहुत प्यारे साथियों, आप सभी को डॉक्टर विजय अग्रवाल का बहुत बहुत प्यार भरा नमस्कार। दोस्तों, आज 20 जुलाई 2020 है और आज के इस AFEIS के लाइफ मैनेजमेंट में मैं आप सभी का हार्दिक रूप से स्वागत करता हूं और बहुत बहुत आत्मीय रूप से अभिनंदन भी करता हूं। फ्रेंड्स, आज सुबह पोर्च में बैठकर जब मैं और प्रीति अग्रवाल अखबार पढ़ रहे थे तो मैंने एक अखबार पढ़कर ख़त्म कर दिया और जब मेरी पत्नी ने उस अखबार को पढ़ा तो उन्होंने मुझसे एक प्रश्न किया और प्रश्न ये किया कि क्या आपने विश्वनाथन आनंद का इंटरव्यू पढ़ा। मैंने कहा कि नहीं, मैंने तो वो इंटरव्यू नहीं पढ़ा, वो कहाँ छपा है। उन्होंने कहा कि वो स्पोर्ट्स पेज पर छपा है और शायद आप स्पोर्ट्स पेज को उतने ध्यान से नहीं पढ़ते। मैंने ये बात स्वीकार की और फिर उन्होंने बताया कि आज विश्व शतरंज दिवस भी है, विश्व शतरंज दिवस। मित्रों, जैसे ही उन्होंने कहा विश्व शतरंज दिवस तो मेरे दिमाग में स्मृतियों की कुछ बिजलियाँ कौंधने लगी, तड़ातड़ कौंधने लगी और उसमें दो स्मृतियां सबसे मजबूत थी, सबसे कड़कदार थी, सबसे ज्यादा आवाज करने वाली थी और आज मैं उन्हीं स्मृतियों को आपके सामने रखने जा रहा हूं। मुझे पिछले साल की एक घटना याद आ रही है। शाम के करीब 3:30-4 बजे और मेरे पास एक फोन आता है कि क्या आपको मालूम है कि मोहम्मद रफी खान साहब नहीं रहे। मोहम्मद रफी खान साहब नहीं रहे? कुछ ही दिनों पहले तो हम उनसे मिलकर के आए थे और अच्छे खासे चंगे थे। हम लोगों को बकायदे उन्होंने ईद पर बुलाया था और ईद पर कितने सारे पकवान हम लोगों ने खाए थे। एक घंटे बैठकर उनसे अच्छी खासी तरह की बातचीत हुई थी और आप कह रहे हैं कि हाँ वो नहीं रहे। बोले हाँ हाँ, उनका इंतकाल हो गया है। मुझे ध्यान आ रहा है वो दृश्य, बादल छाए हुए थे और थोड़ी देर के बाद ही झमाझम बारिश होने लगी। दोस्तों, मोहम्मद रफीक खान साहब शतरंज के बहुत बड़े खिलाड़ी थे, भोपाल के तो रहने वाले थे, वो हिंदुस्तान के बहुत बड़े खिलाड़ी थे। आप इसी से अनुमान लगा सकते हैं कि सन 1980 में माल्टा का जो ओलंपियाड हुआ था उसमें ये मेडल लेकर के आए थे और ओलंपियाड चेस मेडलिस्ट पहले वो भारतीय थे। लेकिन चलिए, वह एक पक्ष था। उसका दूसरा और बड़ा निजी पक्ष ये था कि वो मेरे बेटे के चेस गुरु थे। मैं यहाँ गाइड शब्द का इस्तेमाल नहीं कर रहा हूँ, वो मेरे बेटे के चेस गुरु थे और उन्हीं के निर्देशन में मेरे बेटे ने शतरंज खेलते खेलते एक अंतर्राष्ट्रीय शतरंज खिलाड़ी की हैसियत हासिल की। स्वाभाविक है कि इसकी वजह से हम लोगों का बड़ा एक पारिवारिक रिश्ता उनके साथ कायम हो गया था और कभी ऐसा होता ही नहीं था कि एक महीने में या 2-3 सप्ताह में उनका फोन ना आ जाए, साल में 2-3 बार वो घर पर ना आ जाएं। अब ऐसी भोपाल आने के बाद तो कोई ईद नहीं रही। जब हम लोगों ने ईद उनके यहाँ जाकर नहीं मनाई हो, और सबसे बड़ी बात है कि ईद की शाम उनके यहाँ जाते थे और वही हम लोगों का डिनर भी होता था और खूब गपशप होती थी। रफीक साहब का जाना इसका मतलब हुआ कि हम लोगों की जिंदगी से दुर्भाग्यवश ईद का चला जाना था। दोस्तों, झमाझम बारिश हो रही थी। मैं और मेरा बेटा फिर उनके निवास स्थल पर गए और मुझे सच पूछिए तो दुख तो बहुत ज्यादा हो रहा था, लेकिन इस तथ्य को देखकर, इस दृश्य को देखकर थोड़ी सी तसल्ली भी हुई कि वहां पूरा मोहल्ला जमा था। मोहल्ले के बहुत सारे लोग उनके जनाजे में शामिल हुए, बावजूद इसके कि मैं बता रहा हूं कि झमाझम बारिश हो रही थी। चलिए, उनको सुपुर्दगे खाक किया गया। भोपाल के जो चेस के जो अच्छे खिलाड़ी हैं, जो पदाधिकारी हैं, वे भी श्रद्धांजलि देने के लिए वहां पहुंचे और इस तरीके से दोस्तों एक महान खिलाड़ी का अंत हो गया। तो सबसे पहले तो मित्रों, मैं आज विश्व शतरंज दिवस पर आप सबकी ओर से, एकेडमी की अपनी पूरी टीम की ओर से, अपनी पत्नी प्रीति अग्रवाल की ओर से, अपने बेटे सानिध्य और बहु पूजा की ओर से और अपनी ओर से उस महान खिलाड़ी को बहुत भावभीनी श्रद्धांजलि अर्पित करता हूँ। और एक बहुत विचित्र सा इत्तफाक देखिए कि सच पूछे तो मुझे पहली बार पता लगा है कि विश्व शतरंज दिवस जैसा भी कुछ मनाया जाता है और वह भी 20 जुलाई को। और इत्तफाक देखिए कि अगर पिछले साल ایک دن کی زندگی بھی خان صاحب کو اور مل گئی ہوتی تو ان کا انتقال وشو شطرنج دیوس پر ہوا ہوتا، یعنی کہ انہوں نے جو آخری سانس لی وہ تیتھی تھی 19 جولائی۔ متروں جب بھی کبھی ان کے ساتھ بیٹھنا ہوتا تھا، ان کے وہ اپنی زندگیوں کے پنوں کو حالانکہ الٹنا تو نہیں چاہتے تھے، لیکن ہم لوگوں کے کوریدنے پر کبھی کبھی وہ باتیں کرتے تھے۔ مجھ سے تو خیر اس کے بارے میں انہوں نے بہت زیادہ باتیں نہیں کی، لیکن میرے بیٹے سے کافی باتیں ہوتی تھی، تو میرا بیٹا سانیدھی پھر مجھے بتایا کرتا تھا کہ کس طریقے سے انہوں نے اپنی زندگی کی شروعات کی تھی۔ مجھے لگتا ہے کہ ان کی زندگی اپنے آپ میں صحیح معنی میں ایک بہت بڑی سیکھ ہے۔ ان کے پتا ایک سامانیہ سے کارپینٹر تھے، سوچیے کارپینٹر، اور رفیق صاحب باقاعدے اپنے پتا کا ہاتھ بٹایا کرتے تھے جس سے کہ گھر کا خرچہ چل سکے، روزی روٹی چل سکے۔ اس کا مطلب ہے کہ ان کے پاس کوئی فارمل ایجوکیشن نہیں تھی۔ پتروں، اس کی چرچا میں جان بوجھ کر کے اس لیے کر رہا ہوں کہ کوئی فارمل ایجوکیشن نہیں ہے، اور آپ کس کھیل میں جا رہے ہیں؟ شطرنج جیسے کھیل میں جا رہے ہیں جہاں ٹریننگ کی بہت زیادہ ضرورت ہوتی ہے۔ ان کے پاس کوئی فارمل ٹریننگ بھی نہیں تھی، کچھ نہیں۔ وہ دن بھر کام کرنے کے بعد شام کو چائے پینے چلے جایا کرتے تھے، ایک ٹھیلے پر چائے پیتے تھے، اور وہیں انہوں نے دیکھا کہ کچھ لوگ شطرنج کھیل رہے ہیں۔ بھوپال میں شطرنج کھیلنے کا ماحول اچھا خاصا ہے، خاص کر پرانے بھوپال میں، اور آج بھی شطرنج کافی شوق سے کھیلا جاتا ہے، لیکن وہ سب شوقیہ کھلاڑی ہے۔ باقاعدے شطرنج کا ایک کلب بھی بنا ہوا ہے، اور رفیق خان صاحب کی ہر شام اس کلب میں بیتتی ہی بیتتی تھی۔ وہ نرنتر ہمیشہ اس کلب میں جایا کرتے تھے۔ تو دوستوں لوگوں کو شطرنج کھیلتے ہوئے دیکھتے تھے، تو انہوں نے سوچا کہ نہیں، مجھے بھی یہ کھیل سیکھنا چاہیے۔ اور اس کے بعد انہوں نے وعدہ کیا، کس سے؟ اپنے پتا سے نہیں، شطرنج کے کسی گائیڈ سے نہیں، خود سے ایک وعدہ کیا، اور وعدہ یہ کیا کہ میں سونے جانے سے پہلے 1 گھنٹے شطرنج کھیلوں گا۔ اور انہوں نے شطرنج کھیلنا شروع کر دیا۔ آپ دیکھیں کہ بنا کسی گائیڈ کے، بنا کسی گرو کے، بنا کسی نردیش کے، بنا کسی لٹریچر کے، اور وہ کھیل رہے ہیں، دیکھ دیکھ کر کے کھیل رہے ہیں، لوگوں سے پوچھ کر کے کھیل رہے ہیں، یعنی کہ وہ ایک نیچرل کھلاڑی تھے۔ اور ان کی جو نیچرل، ان کا جو نیچرل گیم ہوتا تھا، اسے دیکھ کر لوگ آشچریہ چکت ہو جاتے تھے۔ اس سے بھی بڑی بات، آپ دیکھیے کہ انہیں انگریزی نہیں آ رہی ہے، کوئی دوسری بھاشا بہت اچھا گیان نہیں ہے وشیوں کا، پڑھے لکھے نہیں ہیں، اور وشو میں شطرنج کھیلنے جا رہے ہیں۔ اور وہ بتایا کرتے تھے کہ جب لوگ شطرنج کے بارے میں باتیں کر رہے ہوتے تھے، کھلاڑیوں کے کھیلوں کی ویاخیائیں کر رہے ہوتے تھے، ایکسپلین کہ اچھا وہ اس طرح کا کھلاڑی ہے، مجھے اس طرح کا کھیلنا چاہیے، اپنی یوجنائیں بناتے رہتے تھے، تو خان صاحب آرام سے سوتے رہتے تھے، کیونکہ ان کو وہ باتیں سمجھ میں نہیں آتی تھی، اور اٹھ کر کے جب جاتے تھے تو بڑوں کو دھارا شاہی کر دیتے تھے۔ نیچرل کھلاڑی، بھارت کے لیے وہ اولمپیاڈ کا میڈل لے کر کے آئے، وہ نیشنل چیمپئن تو تھے ہی۔ دوستوں، اس سے بھی بڑی جو بات تھی، وہ جو شخصیت تھی، ان میں مجھے صحیح معنی میں صوفیانہ دکھائی دیتا تھا، صوفی پناہ دکھائی دیتا تھا۔ ہندی لٹریچر کا اسٹوڈنٹ ہونے کے ناطے صوفیزم کیا ہے، صوفی واد کیا ہے، میں بہت اچھے سے جانتا ہوں، صوفی کا بہت ساہتیہ میں نے پڑھا ہوا ہے۔ لیکن اگر ویکتی کے روپ میں میں کہوں کہ میں نے 2 لوگوں کو دیکھا ہے اس صوفی پنے کو جیتے ہوئے، تو ایک تھے رفیق خان صاحب جن کے بارے میں بات کر رہا ہوں، اور دوسرے تھے ہندوستان کے مہان سنگیتکار نوشاد صاحب، ان سے بھی مجھے ملنے کا موقع ملا ہے۔ ان کو دیکھنے کے بعد لگتا ہے کہ یار یہ صوفی پرمپرا ہے، یہ صوفیانہ مزاج ہے، اور یہ ایک صوفی کا ویکتتو ہے۔ تو دوستوں، اتنی مہان ہستی کو ایک بار پھر سے میں شردھانجلی ارپت کرتا ہوں، اور ایشور سے پرارتھنا کرتا ہوں کہ ہم سب کو یہ شکتی دے، یہ چھمتا دے، گیان کا وہ پرکاش دے کہ ہم ان کے جیون سے اپنے جیون کے لیے کچھ شکچھا حاصل کر سکیں۔ تو متروں، آج کے لائف مینجمنٹ میں بس اتنا ہی، اب آپ سب سے اجازت چاہوں گا، نمسکار۔